الحمد لله والصلاة والسلام على سيدنا محمد وعلى آله وأصحابه أجمعين أما بعد عن أبي هريرة رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم نعم للملوك أن يتوفاه الله بحسن عبادة ربه وطاعة سيده نعم رواه البخاري پیارے رسول صلی اللہ علیہ وسلم کی ہدایت کا ایک بنیادی اصول یہ ہے کہ وہ ہر فرد اور ہر طبقے کو ترغیب دیتے ہیں اور اس بات کی تاکید کرتے ہیں کہ وہ دوسروں کا حق ادا کرے اور حقوق کی ادا کرنے ہی میں اپنی کامیابی سمجھے کہ میں نے حق ادا کر دیا اب میں کامیاب ہو گیا. بچوں سے کہا, باپ سے کہا, بیوی سے کہا, شوہر سے کہا, اسی طرح آقا سے کہا, سربراہ سے کہا, ذمہ دار سے کہا, اپنے ماتحتوں کے حقوق ادا کرو. اسی طرح اب رسول اللہ صلی اللہ علیہ وسلم زیر دست مزدور, ملازم, غلام, انہیں بھی ہدایت دے رہے ہیں کہ تم بھی اپنے آقا کے خیر خواہ اور ان کے وفادار بن کے رہنا. اور بے وفائی اور نمک حرامی کا معاملہ نہ کرنا, کھایا اور انہیں کو نقصان پہنچایا. آج ہماری دنیا میں شر و فساد کی جو جڑ ہے اس کی وجہ یہ ہے کہ ہر شخص دوسروں کے حقوق کا منکر ہے, اپنے حقوق لینا نہیں چاہتا, چھیننا چاہتا ہے, اور اس کی خاطر ہر زیادتی, ہر جبر کو وہ جائز سمجھتا ہے کہ میرا حق ہے جس طریقے سے مرضی میں لوں. ساری دنیا کے فساد کی جڑ یہ ہے کہ ہر شخص اپنا حق لینا چاہتا ہے, نہ یہ کہ لینا چاہتا ہے, چھیننا چاہتا ہے. دوسروں کے حقوق کا منکر ہے کہ اس کا بھی کوئی حق ہے, یا غافل ہے دوسروں کے حقوق سے. اس لیے آج ساری دنیا کو دنیا نے جہنم بنا رکھا ہے, اور سچ یہ ہے کہ اس وقت تک امن اور سکون اس دنیا کو نہیں مل سکتا جب تک کہ میری نبی کی ان ہدایت پر عمل نہ ہو کہ اپنی سب سے بڑی کامیابی انسان یہ سمجھے کہ میں نے حق ادا کیا یا نہیں. حق لے لینا کامیابی نہیں ہے, حق دے دینا کامیابی ہے, حق ادا کر دینا. جب یہ احساس میاں بیوی میں بھی زندہ ہو جائے نا تو گھر میں سکون آ جائے. افسر اور ماتحت کے اندر بھی یہ احساس زندہ ہو جائے نا کہ میں نے حق ادا کرنا ہے, بس یہ میری کامیابی, وہ ادا کرے یا نہ کرے, سکون ہو جائے گا. دونوں کو یہ احساس زندہ ہو جائے. تو آپ علیہ الصلوۃ والسلام نے فرمایا, بڑا اچھا ہے وہ ماتحت جس کی موت اس حال میں آئی کہ وہ اپنے اللہ کی بھی اطاعت کرتا ہو اور اپنے آقا کا بھی وفادار ہو. پھر آپ علیہ الصلوۃ والسلام نے فرمایا, ایسا غلام جو اپنے آقا کا خیر خواہ ہو اور اپنے رب کی عبادت کرتا ہو اسے دگنا اجر ملے گا. فلہ اجرہ مرتین, دگنا اجر ملے گا. تو حضور علیہ الصلوۃ والسلام نے ماتحتوں سے بھی کہا, زیر دستوں سے بھی کہا کہ تم بھی اپنے مالک کا وفادار بن کے رہنا, ان کا بھی تم پہ حق ہے. آج مزدور کو یہ بات تو یاد ہے کہ پسینہ خشک ہونے سے پہلے پہلے مزدور کا حق مل جانا چاہیے, یہ مزدور کو یاد ہے. لیکن وہ یہ نہیں سوچتا کہ مجھے پسینہ آیا بھی ہے کہ نہیں. میں نے بھی اپنی ذمہ داری پوری کی ہے, یہ سبق یاد ہے اسے. یہ تو ذہن بنا ہے کہ میرا مالک, میرا افسر, میرا بڑا بڑا زیادتی کرتا ہے, ये नहीं सोचता कि मैं भी ड्यूटी पूरी देता हूं या डंडी मारता हूं, खाता भी उस घर से है, पीता भी उस घर से है, सोता भी उससे है, और फिर भी मुख्तलिफ अंदाज में चोरियां करना शुरू कर देता है, कभी पेट्रोल में डंडी मार दी, कभी गाड़ी में डंडी मार दी, कितना सालिम है ये। यानी इतना नीमक हराम पना तो जाहिलियत में भी नहीं था कि किसी घर का खाया जाए और उसे नुकसान पहुंचाया जाए, जमाना जाहिलियत में भी नहीं था। जाहिलियत में ये रिवाज था, जो किसी के घर पे खा लेता तो वो घर मुतमईन हो जाता कि इस आदमी से अब नुकसान नहीं पहुंचेगा, और कोई किसी घर में आकर लुकमा ना चखता तो अब वो डर लगता कि लगता है नुकसान पहुंचाने के लिए आया। इब्राहिम अलैहिस्सलाम के पास फरिश्ते आए, इंसानी शक्ल में आए, कुछ पेश कर दिया, फरिश्तों ने हाथ रोक लिया, इंसान तो थे नहीं, कैसे खाएं, डर गए इब्राहिम अलैहिस्सलाम, लगता है नुकसान पहुंचाने के लिए आए, वरना खा क्यों नहीं रहे। इसलिए कि वहां माशरे में रिवाज था कि किसी का नमक खा लिया तो इसे नुकसान नहीं पहुंचाना। यानी जाहिलियत में भी इतनी वफादारी तो थी, इतनी वफादारी, और कैसा आज मसनूई मुसलमान है, और नसबी और खानदानी मुसलमान है, हाँ, और सिर्फ नाम का मुसलमान है कि जिधर खाता है उन्हीं से गद्दारी करता है, जहां पीता है उन्हीं को नुकसान पहुंचाता है, जिनके यहां रहता है उनके यहां चोरी करता है, उन्हीं के यहां चोरी करता है। तो ये तो जमाने जाहिलियत से भी गिरी हुई हरकत है। मालिक से भी कहा तुम भी ख्याल करना, ये भी तुम जैसे इंसान है। मातहतों से भी कहा तुम भी वफादार बन के रहना। लेकिन कहां झगड़ा खड़ा होता है, जहां हर शख्स दूसरों के ये मेरा ख्याल नहीं करता, ये एहसास नहीं कि मैं कितना ख्याल करता हूं, कितना हक अदा करता हूं, कितनी मजदूरी देता हूं, कितनी ड्यूटी पूरी करता हूं, ये एहसास खत्म हो गया। दफ्तर में देखिए, घरों में देखिए, फैक्ट्रियों में देखिए, हर शख्स अपने हकूक के लिए झंडा लिए खड़ा है। फरागत मिल जाए तो आपस में बैठे गीबत करना शुरू कर देता है, ये देखो क्या क्या करता है, गीबत शुरू कर देते हैं मालिक के बारे में, अफसर के बारे में, जिसका खा रहे हैं उसी की गीबत। यानी ये अपना हक समझते हैं, यानी नहीं ये कि ज्यादती कर रहा है, ये गद्दारी कर रहा है, बल्कि ये अपना हक भी समझता है कि मैं सही कर रहा हूं। तो वो भी इस्लामी माशरे से महरूम, बदकिस्मती से। तभी तो जिंदगी अजाब बनी हुई है आज। हर शख्स दूसरों को चुभता है, चुभता, राहत कोई नहीं पहुंचाता दूसरे को। राहत तो तब एक इंसान को दूसरे इंसान से मिलती जब वो मेरे नबी की हिदायत पर एक दूसरे के हुकूक अदा करता, और इसे ये फिक्र होती और ये एहसास होता कि मेरी सबसे बड़ी कामयाबी ये कि मैं हक अदा कर दूं, मैं अपनी खिदमत पूरी कर दूं, मैं अपनी मुलाजमत में 100% उतरूं, ये है। ये भी इस्लामी माशरत है। मेरे नबी ने हिदायत मातहतों को भी दी है। फिर आप अलैहिस्सलाम ने आगे फरमाया कि बड़े छोटों के साथ और छोटे बड़ों के साथ क्या बर्ताव करें। इसलिए कि माशरे में कुछ बड़े होते हैं, कुछ छोटे होते हैं। तो हुजूर अलैहिस्सलाम ने यहां भी बताया कि इनका आपस में बर्ताव कैसे हो, अगर इन हिदायत पे अमल हो जाए तो बड़ी माशरे में खुशगवारी आ जाए। लेकिन आज के नौजवानों के लिए बूढ़ा तो मजाक का खिलौना बन जाता है, जुमले कसते हैं बूढ़े पर। हालांकि हुजूर अलैहिस्सलाम ने फरमाया जो बूढ़े की इज्जत नहीं करता वो ख्याल कर ले कि उसका मेरी उम्मत से कोई ताल्लुक नहीं है, वो मेरी उम्मत की तरफ अपनी निस्बत ना करे। अब अलैहिस्सलाम ने फरमाया लैसा मिन्ना मन लम यरहम सगीरना वयारिफ शर्फ कबीरना, वो हम में से नहीं है जो छोटों पे रहम न करे اور بڑوں کی تکریم اور عزت نہ کرے. پہلے بڑی یہ چیز موجود تھی, گھروں میں یہ بات سکھائی جاتی تھی. کبھی بس میں جا رہے ہوتے نا, کوئی بوڑھا آ جاتا تو بچے کھڑے ہو جاتے تھے, نوجوان بڑے میاں آ گئے, ایک لحاظ ہوا کرتا تھا. اب تو باپ پیچھے چل رہا ہوتا ہے, بیٹے آگے چل رہا ہوتا ہے. حالانکہ پہلے باپ کو آگے اور والد ہیں. باپ کم بول رہا ہوتا ہے, بیٹا زیادہ بول رہا ہوتا ہے, ادب ختم ہو گیا, احترام ختم ہو گیا. حالانکہ یہ اسلامی معاشرے کی خوبصورت, جسے کہنا کہ روایات تھی, خوبصورت روایات تھی, بڑوں کی تعظیم اور چھوٹوں پہ شفقت, چھوٹوں پہ شفقت. حضور علیہ الصلوۃ والسلام نے فرمایا, آپ کی خدمت میں ایک بوڑھا آیا اور اس نے چاہا کہ راستہ بنا کے حضور تک پہنچوں, کچھ بات کرنا چاہتا تھا, لیکن جو حضرات بیٹھے تھے انہوں نے پس و پیش سے کام لیا, راستہ دینے میں دیر کی. تو حضور علیہ الصلوۃ والسلام نے فرمایا, جو چھوٹوں پہ شفقت نہ کرے اور ہمارے بڑوں کا احترام نہ کرے وہ ہم میں سے نہیں ہے. سخت تنبیہ فرمائی, سخت تنبیہ فرمائی. پھر آپ علیہ الصلوۃ والسلام نے فرمایا, ما اکرم شاب شیخا من اجل سنه الا قید اللہ له عند سنه من یکرمه. سبحان اللہ, عجیب حدیث ہے. آپ علیہ الصلوۃ والسلام نے فرمایا, جو جوان کسی بوڑھے بزرگ کا اس کی بڑھاپے کی وجہ سے اس کا ادب اور احترام کرے گا, اللہ تعالیٰ اس جوان کے بوڑھے ہونے کے وقت ایسے بندے کو مقرر کرے گا جو اس کا ادب و احترام کرے گا. عدلے کا بدلہ, اگر یہ جوان جوانی میں کسی بڑھاپے کی وجہ سے اس کا عزت اور خیال کرتا ہے, ادب کرتا ہے, اللہ ایک آدمی مقرر کر دے گا جو بڑھاپے میں اس کا ادب اور احترام کرے گا. ہاں میرے عزیزو, یہ اسلامی معاشرت کی روایات ہیں, بڑوں کا خیال کرنا, چھوٹوں پہ شفقت کرنا. ہاں ایسا نہ ہو کہ بدکنے لگ جائے بوڑھے بھی ہم سے, بچے بھی ہم سے بدکنے لگ جائیں. حضور علیہ الصلوۃ والسلام میں اپنے ایک چھوٹے بچے کو بوسہ دے رہے ہیں, چھوٹے سے بچے گود میں لے گا, تو کہا یا رسول آپ بھی بوسے دے رہے ہیں؟ کہا ہاں, کیوں؟ کیا میرے اندر شفقت نہیں ہے؟ یہ تو شفقت کا تقاضا ہے, پیارے نبی کے اتنے پیارے اخلاق تھے. سبحان اللہ, بچے بھی آپ کے پروانے تھے, بڑے بھی آپ کے پروانے تھے. بچوں میں آتے تو بچے آپ کے گرد گھوم جاتے, ادھر ایک گھوم جاتے آپ کے گرد, بڑوں میں ہوتے تو وہاں بھی آپ جسے کہیں گے پروانوں کی طرح ہوتے, پروانے آپ کے ارد گرد ہوتے. عجیب شان تھی, یہ میرے نبی کے پیارے اخلاق تھے, بچوں پہ شفقت, بڑوں کا احترام, بڑوں کی جگہوں پر بڑوں کا خیال, بچوں میں بچوں کا خیال. ایسے کریمانہ اخلاق تھے, ایسی پیاری زندگی تھی. اللہ بھائی عمل کی توفیق نصیب فرما دے. الحمدللہ رب العالمین, والصلاة والسلام على سيدنا محمد وعلى آله وأصحابه أجمعين. اللهم لك الحمد كله ولك الشكر كله, اللهم لك الحمد كله ولك الشكر كله. نستغفر الله, نستغفر الله. سبحان ربك رب العزة عما يصفون, وسلام على المرسلين, والحمد لله.